बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम हो मोहम्मद वाले मोहम्मद पे। अस्सलामुअलैकुम नाज़रीन, अंदाज़ जहाँ के साथ मोहम्मद मेहदी शराफत हाजिर है। हमारी वेबसाइट का पता है urdu.sahartv.ir, ईमेल एड्रेस है andaz_jahan@sahartv.ir। और अंदाज़ जहाँ में आज हमारी गुफ्तगू का मौजू है शाम का बहरान, तो लीजिए मुलाहिज़ा फरमाइए अंदाज़ जहाँ। नाज़रीन, शाम के बहरान के ताल्लुक से गुज़श्ता दिनों खुद शाम के अंदर भी और बैन अल-अक़वामी सतह पर भी मुतअद्दिद अहम पेशरफ्त का मुशाहिदा किया गया, लेकिन सारी तवज्जो मिस्र पर मरकूज रही, इसलिए शाम से मुतअल्लिक रुदादों पर कमतर तवज्जो दी गई। सबसे अहम शाम के अंदर मगरिब के हमायत याफ्ता दहशतगर्द गुरोहों के खिलाफ शाम की फ़ौज की मुसलसल कामयाबियाँ हैं, जिनके जाहिर है कि बैन अल-अक़वामी सतह पर भी असरात मुरतब हुए हैं। अगरचे हलब के अतराफ में मगरिब के हिमायत याफ्ता मुसल्लह गुरोह बदस्तूर मौजूद हैं, लेकिन फौज की पेशरफ्त मुसलसल जारी है। उधर अहमद अलजरबा को शाम की हुकूमत के मुखालिफीन के इत्तेहाद नेशनल सीरियन अलायंस का नया सरबराह मुंतखब कर लिया गया है, जिनका ताल्लुक सऊदी अरब से वाबस्ता धड़े से बताया जाता है। उनके इंतखाब के बाद बताया जाता है कि अब ये अलायंस कतर के असर से निकलकर पूरी तरह सऊदी अरब के कंट्रोल में चला गया है। और एक और अहम पेशरफ्त यह है कि रूस ने अक्वामे मुत्तहिदा को ऐसे ठोस दस्तावेजी सबूत फराहम किए हैं जो साबित करते हैं कि शाम में कीमियाई असलहे फौज ने नहीं बल्कि मगरिब के हिमायत याफ्ता मुसल्ला गुरोहों ने इस्तेमाल किए हैं। आज के प्रोग्राम में हम पहले शाम के अंदर फौज की मुसलसल पेशरफ्त और मगरिब के हिमायत याफ्ता गुरोहों की पसपाई के बारे में गुफ्तगू करेंगे। इसके बाद इस बात का जायजा लेंगे कि नेशनल सीरियन अलायंस के कतर के असर से निकलकर पूरी तरह सऊदी अरब के कंट्रोल में चले जाने के नताएज क्या बरामद हो सकते हैं। कीमियाई असलहे के इस्तेमाल के हवाले से रूस की रिपोर्ट पर भी गुफ्तगू होगी, और इसके साथ ही इस बात का भी जायजा लिया जाएगा कि शाम के बहरान पर मिस्र के तगैयुरात के क्या असरात मुरतब होंगे। आज के प्रोग्राम में हमारे दिल्ली स्टूडियो से हिस्सा लेंगे हिंदुस्तान के मुमताज़ और सीनियर तजिया निगार जावेद नकवी। इस्लामाबाद स्टूडियो से प्रोग्राम में शिरकत करेंगे पाकिस्तान के मुमताज़ तजिया निगार असद अब्बास, और टेलीफोन लाइन के जरिए इस मुबाहसे में शामिल किया जाएगा नॉर्वे में मुकीम बर्रे सगीर के मुमताज़ दानिशवर हैदर हुसैन साहब को। तो लीजिए मुलाहिजा फरमाइए इस ताल्लुक से हमारी रिपोर्ट।
शाम में दहशतगर्द तंजीमों और बागियों के खिलाफ फौज की कार्रवाई जारी है। दारुल हुकूमत दमिश्क के मजाफाती इलाके बरजा और दीगर कुछ इलाकों में फौज ने दहशतगर्दों के ठिकानों पर तोपखाने से शदीद हमले किए हैं। फौज मजाफाती इलाकों को दहशतगर्दों के वजूद से पाक कर रही है, जिन्होंने गुज़िश्ता 2.5 साल के दौरान इन इलाकों में अपने ठिकाने बना लिए थे और वहां से दमिश्क में दहशतगर्दाना हमले कर रहे थे। शहर हम्स में भी शामी फौज ने दहशतगर्दों के खिलाफ जबरदस्त कार्रवाई की है और शहर का बड़ा हिस्सा दहशतगर्दों के कब्जे से आजाद हो गया है। अल खालिदिया और बाबे हूद नामी महलों के कुछ हिस्से दहशतगर्दों के कब्जे में अब भी बाकी हैं। फौज इन इलाकों में बड़ी एहतियात से पेशकदमी कर रही है, क्योंकि दहशतगर्दों ने इन इलाकों में आम शहरियों को इंसानी ढाल बना रखा है। शिमाली सूबे हलब में भी लड़ाई बहुत शदीद है। हलब के राशिदीन इलाके में दहशतगर्द तंजीम जिबहतुन नुसरा और फौज के दरमियान झड़पें हो रही हैं। सऊदी अरब, कतर, उर्दन, तुर्की, अमरीका और बरतानिया जैसे मुल्कों की हिमायत से शाम में लड़ने वाले दहशतगर्दों ने हलब के उन इलाकों का बाहर से राबता मुनक़ता करने की नाकाम कोशिश की है जो दहशतगर्दों के कब्जे में नहीं आ सके हैं। उधर सूबे हलब के अन्नबिल और अज़हरा नामी शहरों को दहशतगर्दों ने अपने मुहासरे में ले रखा है और इन शहरों में कब्जा करने की कोशिश कर रहे हैं, लेकिन मकामी जवानों ने अब तक बड़ी दिलेरी और कामयाबी के साथ दोनों शहरों की हिफाजत की है। دریں اثنا اطلاعات ہیں کہ حلب میں دہشت گردوں کے قبضے والے علاقوں کے باشندوں نے مظاہرہ کیا ہے، تاہم النصرہ فرنٹ کے دہشت گردوں نے بڑی بے رحمی کے ساتھ مظاہروں کو کچل دیا ہے۔ ادھر باغی جماعتوں کے نئے سربراہ احمد الجربا نے عالمی برادری سے مطالبہ کیا ہے کہ شامی فوج پر دباؤ ڈال کے حمص میں جاری فوجی کارروائی بند کروائے۔ مختلف علاقوں میں فوج اور عوام پر بے رحمی سے حملے جاری رکھنے والے گروہوں کے سربراہ نے ماہ رمضان المبارک میں صرف حمص میں جنگ بندی کا مطالبہ اس لیے کیا ہے کہ شامی فوج کے مطابق اس شہر کی لڑائی اپنے اختتام کے قریب پہنچ گئی ہے۔ انہوں نے اس کے ساتھ ہی اپنے بیان میں کہا ہے کہ سعودی عرب سے بھاری ہتھیاروں کی نئی کھیپ بہت جلد باغیوں کو ملنے والی ہے۔ انہوں نے کہا کہ ہم غیر روایتی ہتھیار حاصل کرنے کے لیے بھی دباؤ بڑھاتے رہیں گے۔ دریں اثنا اقوام متحدہ کا ایک وقت شام کے دارالحکومت دمشق جا رہا ہے جو کیمیائی ہتھیاروں کے استعمال کی تحقیقات کرے گا۔ یاد رہے کہ اقوام متحدہ میں روس کے سفیر ویتالی چورکین نے منگل کو اعلان کیا ہے کہ ان کے پاس پختہ شواہد موجود ہیں جن سے ثابت ہوتا ہے کہ دہشت گرد تنظیموں نے گزشتہ مارچ کے مہینے میں حلب میں کیمیائی ہتھیار استعمال کیے ہیں۔ انہوں نے کہا کہ یہ شواہد اقوام متحدہ کے سیکرٹری جنرل بان کی مون کو پیش کر دیے گئے ہیں۔ باغیوں کے اتحاد کا کہنا ہے کہ اس نے کیمیائی ہتھیار استعمال نہیں کیے۔ دریں اثنا روس کے وزیر خارجہ سرگئی لاوروف نے کہا ہے کہ شامی باغی گروہوں کا اتحاد جنیوا 2 کانفرنس کے انعقاد میں رکاوٹیں ڈال رہا ہے، اور ہمارے مغربی شرکا کی ذمہ داری ہے کہ مخالفین کو کانفرنس میں بلا شرط شرکت کے لیے تیار کریں۔ مختلف محاذوں پر مسلسل شکست سے دوچار ہونے والے باغیوں کی کوشش ہے کہ ان محاذوں پر اپنی پوزیشن مضبوط کر لیں تاکہ جنیوا کانفرنس میں صدر بشار اسد کی حکومت کو اپنے مطالبات تسلیم کرنے پر مجبور کر دیں۔ تاہم ماہرین کا کہنا ہے کہ قصیر اور تلے کلخ کا مار کا سر ہو جانے کے بعد ناممکن ہے کہ دہشت گرد تنظیمیں اپنی پوزیشن دوبارہ مضبوط کر پائیں۔ شام میں دہشت گرد تنظیموں کی بھرپور مالی اور اسلحہ جاتی مدد کرنے والے ممالک اس وقت عجیب تضاد کا شکار ہیں۔ ایک طرف تو وہ دہشت گرد تنظیموں کی مدد سے بشار اسد کی حکومت کو گرا دینے کے لیے، لیکن ساتھ ہی انہیں یہ خوف بھی ستا رہا ہے کہ مضبوط ہو جانے کی صورت میں یہ تنظیمیں خود ان کے لیے مصیبت نہ بن جائیں۔ چنانچہ برطانیہ نے تشویش ظاہر کی ہے کہ اگر شام میں لڑنے والے جنگجوؤں کو کیمیائی ہتھیار مل گئے تو ان کے بڑے خطرناک نتائج سامنے آ سکتے ہیں۔ البتہ سعودی عرب جیسے کچھ ممالک کسی بھی قسم کے انجام کی فکر کیے بغیر دہشت گرد تنظیموں کو بڑے پیمانے پر بھاری ہتھیار سپلائی کر رہے ہیں۔ مصر میں اخوان المسلمین کی حکومت گر جانے کے بعد شام میں لڑنے والے باغی اتحاد کے اندر بھی اخوان المسلمین کی پوزیشن کمزور ہو گئی ہے، جبکہ سعودی عرب اور قطر کے پسندیدہ جبہت النصرہ جیسی دہشت گرد تنظیموں کا پلہ بھاری ہو گیا ہے جنہیں سعودی عرب اور قطر علاقے میں اپنا اثر و رسوخ بڑھانے کا حربہ تصور کرتے ہیں۔
ناظرین، شام کی تازہ صورتحال سے متعلق رپورٹ آپ نے ملاحظہ فرمائی۔ چلتے ہیں دہلی اسٹوڈیو، جہاں ہندوستان کے سینئر تجزیہ نگار جاوید نقوی صاحب موجود ہیں، ان سے گفتگو کا آغاز کرتے ہیں۔ نقوی صاحب، السلام علیکم۔ جی جاوید نقوی صاحب، شام کے اندر فوج کی مسلسل پیش رفت اور مغرب کی حمایت یافتہ دہشت گردوں کی پسپائی کے بارے میں آپ کا تجزیہ کیا ہے؟
جی، دیکھیے، بہت بڑے سٹیکس ہیں یہاں پہ، اور جو جس طرح سے روس اس میں انوالوڈ ہے، اس کے پورے سیریا کی طرف سے، شام کی طرف سے، نہ ہی صرف وکالت کر رہا ہے بلکہ ایک گویا کہ اس کی پشت پناہی کر رہا ہے۔ اور میں سمجھتا ہوں کہ یہ صرف اس لیے نہیں ہے کہ کوئی کولڈ وار کا اثر چلا آ رہا ہے، اس کے بالکل آمنے سامنے کی بات ہے کہ اگر یہاں پہ ویسٹرن ممالک حاوی ہو پاتے ہیں ان دہشت گردوں کے ذریعے سے، تو پھر ایک بہت بڑا جو ایک تنظیم جو چھڑی ہوئی ہے، اس کا شام کا جو سلسلہ ہے یہ صرف مشرق وسطی سے اس کا تعلق نہیں ہے، اور روس اور امریکہ اس بات کو جانتے ہیں اچھی طریقے سے۔ شام ایک ایسی لڑی میں ایک ایسی کڑی ہے، ایک مقام ہے کہ اس کا سینٹرل ایشیا سے لے کے افریقہ میں جو اسٹریٹجی ہو رہی ہے ایجپٹ کے ذریعے سے، ساری چیزوں پہ उसका असर होता है। अब लेबनान में आपने देखा होगा अभी हाल की खबरें हैं कि वहां पे वरगलाया जा रहा है, वहां पे भी डिस्टेबलाइज करने की कोशिश की जा रही है। देखिए हुआ क्या है कि इस वक्त वेस्टर्न हुकूमतें जो हैं उनको दो गोया के निवाले दिखाई दे रहे हैं जिनको वो हड़प करना है, एक अफ्रीका और दूसरा सेंट्रल एशिया, और दोनों को मशरिक़ वस्ता तो है ही उनके कब्जे में तकरीबन है, जब सऊदी अरेबिया है और इराक को उन्होंने उस पर भी कब्जा कर लिया, तो आखिर में तो सीरिया रेजिस्ट कर रहा है, लेकिन वो इतना मार्के की चीज नहीं है जो सीरिया का रोल है एक पिवट की तरह जो सेंट्रल एशिया में मुहिम है। वो क्या है कि अगर सीरिया टूटता है यहां पे, और सीरिया टूटा तो ईरान के ऊपर बहुत बड़ा इस वक्त दबाव आएगा, बहुत बड़ा गोया कि जो शील्ड एक है बनी हुई है लेबनान से और सीरिया से और ईरान तक की, उसमें एक शिगाफ आ सकती है, बहुत बहुत सीरियस इससे इसके असरात हो सकते हैं। ईरान का मसला क्या है, ईरान में कभी किसी को कोई ऐसी दिलचस्पी नहीं है कि ये तो आपने देख ही लिया है 50s में जब डेमोक्रेसी को वहां डिस्टेबलाइज किया गया था, और वो भी इनके किस्म की सेक्युलर डेमोक्रेसी को डिस्टेबलाइज किया गया था वेस्ट की, क्योंकि वो क्या चाहते हैं कि ईरान जो है वो कैस्पियन पे रूस के साथ खड़ा हुआ है कि कहीं उसको अंडरकट करके वेस्टर्न ममालिक तुर्कमेनिस्तान वगैरह से रिश्ते कायम करके वो गैस का जो सारा मसला यूरोप को जो कि रूस की मोनोपोली है इस वक्त कहीं उसको रूस के ऊपर।
दिल्ली से कुछ प्रॉब्लम हो रही है दिल्ली स्टूडियो से, वहां से जब तक रابطہ दोबारा बरकरार हो चलते हैं इस्लामाबाद स्टूडियो जहां पाकिस्तान के सीनियर तजिया निगार असद अब्बास साहब मौजूद हैं। असद अब्बास साहब अस्सलाम वालेकुम।
जी जी वालेकुम अस्सलाम।
जनाब शाम में मुसल्ला गुरुहों को ऐसी हालत में मुसलसल शिकस्त हो रही है कि अमेरिका सऊदी अरब के जरिए उन्हें अनवाओ अकसाम के असलहे भेज रहा है, चुनांचे गुज़श्ता दिनों इन गुरुहों के अड्डों से जदीद तरीन असलहे बरामद हुए हैं जिनमें टैंक शिकन मिजाइल वगैरह भी शामिल हैं। इतनी हिमायत के बावजूद इन ग्रोहों की पसपाई के अवामिल क्या है?
देखें जी बिस्मिल्लाहिर्रहमानिर्रहीम, एक तो मैं तमाम नाजरीन को माह सियाम के हवाले से मुबारकबाद पेश करना चाहता हूँ कि खुदा वंदे करीम ने उन्हें इस मुबारक माह की तौफीकात जो है वो इनायत फरमाई हैं, और दुआ गो हूँ कि खुदा वंदे करीम तमाम नाजरीन की को इबादत करने की और इस माह को इसकी हकीकी रूह के मुताबिक इसके अंदर इबादत करने की तौफीक अता फरमाए, और मुल्तमिस हूँ तमाम मोमिनीन से भी कि वो भी मेरे लिए इस हवाले से दुआ फरमाएंगे। अच्छा, जहाँ तक आपने शाम में मिलिटेंट्स के हवाले से बात की है कि जदीद तरीन असला होने के बावजूद वेस्टर्न फोर्सेस की जानिब से उनको मिलिटरीली कम्युनिकेशन की उनको सहूलियात मुहैया करने के बावजूद, ये तमाम चीज़ें होने के बावजूद वो क्यों पसपाई उनको हो रही है? देखें जी, इस हवाले से हमें जो मिस्र की सूरत हाल है वो उसको मतलब एक तरह से जायजा लेना पड़ेगा। मिस्र के अंदर इख्वान के साथ जो कुछ हुआ, इख्वान अल-मुस्लिमीन के साथ, उसके असरात जो हैं वो मैं समझता हूँ के पूरे जज़ीरा अरब के अंदर महसूस किए जाएंगे, और यही असरात जो हैं ये हमें हालिया जो शाम के अंदर पसपाई हो रही है मिलिटेंट्स को, उसके अंदर हमें ये नज़र आ रहे हैं। हम देख रहे हैं कि मिलिटेंट्स के अंदर एक रिफ्ट मौजूद है, मिलिटेंट्स आपस में लड़ रहे हैं। आज की खबर है कि इदलिब के अंदर अलकायदा और FSA यानी ये जो फ्री सीरियन आर्मी है, इसके लोग आपस में एक दूसरे से गुथम गुथा हो गए। इसी तरह इख्वान के हवाले से जो हमारी अरब रियासतों ने, मसलन सऊदी अरेबिया ने, कतर ने, अरब अमारात ने जो मुबारकबाद के पैगाम दिए हैं यानी इख्वान की हुकूमत मिस्र में ख़त्म होने के ऊपर, और इसके अलावा साथ उन्होंने जो मसलन फौज के टेक ओवर के ऊपर जो मुबारकबाद के पैगाम दिए हैं और इख्वान के खिलाफ जो खुलकर सामने आए हैं, उसकी वजह से सीरिया के अंदर یعنی چونکہ وہ لوگ تو آپس میں ایک دوسرے کے ساتھ بندوقیں لے کے کھڑے ہوئے ہیں، ایک دوسرے کے مقابلے میں کھڑے ہوئے ہیں. اب وہ لوگ یہ ہے کہ ظاہر سی بات ہے جب اخوان کے بارے میں اس قسم کا پوائنٹ آف ویو سامنے آئے گا، ٹھیک ہے، تو وہ گروپس یا وہ گروہ جن کو قطر سپورٹ کر رہا ہے، جن کو سعودیہ سپورٹ کر رہا ہے، جن کو ٹرکی سپورٹ کر رہا ہے، جن کو جارڈن سپورٹ کر رہا ہے، وہ گروہ جو ہیں وہ ظاہری سی بات ہے آپس میں، اور پھر بیچ میں جو اخوان کا گروہ ہے، وہ لوگ، یہ لوگ آپس میں یعنی ایک دوسرے کے خلاف جو ہے گتھم گتھا ہو جائیں گے. ہمیں یعنی خبریں موجود ہیں، اس قسم کی اطلاعات آ رہی ہیں کہ حمص کے اندر مطلب ان لوگوں کی آپس میں لڑائی ہوئی ہے، اور ان کی ایک اسلحہ ساز فیکٹری جو ہے وہ دھماکے سے مطلب اڑا دی گئی ہے، اور وہ آپس میں مطلب ایک دوسرے سے لڑ رہے ہیں. اب یعنی مختلف گروہ ہیں ان کے، آپ جسے کہتے ہیں نا کہ ایف ایس اے جو ہے یا فری سیرین آرمی جو ہے، وہ تو چلے ٹھیک ہے، اپوزیشن کا ایک جو گروپ بنایا گیا ہے ان کا رشیا کے استنبول کے اندر جو ایک ڈیولپ کی گئی ہے ان کی کوالیشن، اس کے چلو کہہ سکتے ہیں کہ کسی حد تک تحت ہے فری سیرین آرمی. جبکہ یہ جو جبہت النصرہ کا گروہ ہے، یعنی یہ جو تکفیری گروہ ہے، یہ جو سلفی حضرات ہیں، ان کو آپ نہیں کہہ سکتے کہ یہ کس مثلا پاور کے تحت یہ چل رہے ہیں. ٹھیک ہے، جارڈن سے ان کی جو ہے وہ لیبیا سے لوگ آئے ہوئے ہیں، یہاں پر الجزائر سے لوگ آئے ہوئے ہیں، تیونس سے لوگ آئے ہوئے ہیں، چچن سے لوگ آئے ہوئے ہیں، افغانستان سے لوگ آئے ہوئے ہیں، مثلا آپ یورپ سے لوگ آئے ہوئے ہیں، 600 تکفیری جو ہے وہ تو یورپ سے آیا ہوا ہے. ٹھیک ہے، تو اس گروہ کے کو کنٹرول کرنا، یا اس گروہ کے بارے میں اس کی پلاننگ بنانا، اس کی یا اس کی کوئی پالیسی طے کرنا، یہ بڑا مشکل کام ہے. ٹھیک ہے، اور اس حوالے سے یہ ہے کہ جدید ترین اسلحہ ہونا یا جدید ترین چیزوں کا موجود ہونا، جب وہ لوگ آپس میں ایک دوسرے کے خلاف گتھا ہو چکے ہیں، جب وہ ایک دوسرے کے خلاف جو ہے وہ وہاں پر جنگ پیرا اور علاقوں کے لیے باقاعدہ جنگ ہو رہی ہے، یعنی حمص کا علاقہ جو ہے، حمص کی مثال کے طور پر ایک شہر ہے، محلہ ہے، تو اس کے لیے ایک گروہ جنگ کر رہا ہے. ٹھیک ہے، اسی طرح ادلب کے اندر جو ہے وہ گروہ ایک دوسرے کے خلاف جنگ کر رہے ہیں. ہم دیکھتے ہیں کہ وہاں پہ حلب کے اندر جو ہے گروہ ایک دوسرے کے خلاف جنگ کر رہے ہیں. یعنی حمص کے اندر معلوم ہوا ہے کہ یعنی گزشتہ دنوں ایک واقعے کے دوران بتاتے ہیں کہ 24 افراد جو ہیں وہ زخمی موجود پہلے سے پائے گئے، اور 12 افراد جو ہیں وہ ایک فیکٹری کے اندر جو ہیں وہ مرے ہوئے پائے گئے. پتہ چلا کہ یہ آپس میں لڑے تھے گروہ، جس کی وجہ سے ان کا جو ہے، تو میں سمجھتا ہوں کہ یہی چیز، یعنی آپسی جو ان کے اختلافات ہیں، خصوصاً مصر کے حالات کے بعد اور اخوان کے خلاف جو یعنی واضح طور پر ان کا ایک موقف آیا ہے، قطر کا، سعودیہ کا، جارڈن کا اور ان ممالک کا، اس کی وجہ سے ان کے درمیان جو ہے ایک بڑی شدید رفٹ پیدا ہو گئی ہے. اور یہ رفٹ جو ہے یہ فقط یعنی مسلح گروہوں کے اندر موجود نہیں ہے، بلکہ جو ان کا پولیٹیکل ونگ جو بنایا گیا ہے، جو کلیشن بنایا گیا، اس کے اندر بھی یہ رفٹ جو ہے اب بہت زبردست طریقے سے محسوس کی جا رہی ہے. غسان جو ہیں ان کے، غسان ہی تو ان کا گزشتہ دنوں جو انہوں نے استعفیٰ دیا ہے، وہ بھی اسی رفٹ کا آپ اسے کہہ سکتے ہیں کہ شاخسانہ ہے، کیونکہ غسان ہی تو جو ہیں وہ اخوان المسلمون کا جو گروہ ہے، جسے آپ کہہ سکتے ہیں کہ سیرین نیشنل کوئلیشن جس کو کہا جاتا ہے، اس گروہ کا مطلب ان کو بیک اپ تھی غسان ہی تو کو. ٹھیک ہے، اور یہ جو ان کے جو پہلے ہیڈ تھے معاذ خطیب اور ان کے جو اس وقت جو ہیڈ بنے ہیں اس کوئلیشن کے، ان کا جبار ہیں یا جابر ہیں، اس طرح سے ان کا کوئی نام ہے، تو مطلب ان دونوں افراد نے، یعنی معاذ خطیب اور احمد جبار، جب غسان ہیتو کو مارچ 2013 کے اندر جب ان کو بنایا گیا پرائم منسٹر اس انٹائرم گورنمنٹ کا، کہ ان دونوں افراد اس وقت نے نہ صرف یہ کہ مطلب اپنا جو عہدہ تھا اسے استعفیٰ دیا، بلکہ انہوں نے اس نیشنل کوئلیشن جو تھا، یعنی جو نیشنل کوئلیشن بنائی گئی تھی، اس میں سے بھی انہوں نے استعفیٰ دے دیا. اور اب ہم دیکھتے ہیں کہ جب جبار جو ہیں یا جابر جو ہیں، احمد جبار جو کہ سعودین، مطلب جن کو بڑی بیکنگ حاصل ہے، اور جن کا قبیلہ جو ہے شمر قبیلہ، وہ مطلب سعودیہ، جارڈن، عراق، مطلب اس طرح کے مختلف علاقوں کے اندر وہ پایا جاتا ہے، تو یہ قبیلہ جو ہے اس قبیلے کو اور یہ احمد جبار جو ہے ان کے بارے میں کہا جاتا ہے کہ یہ بڑے سخت یعنی ملیٹنٹس کو اسلحہ دینے کے حوالے سے یا ملیٹنٹس کو جدید ترین ہتھیارات دینے کے حوالے سے ان کا بڑا سخت موقف ہے اور یہ کہتے ہیں کہ ہمیں ان کو ہتھیار دیے جانے چاہیے. تو یہ جو احمد جابر ہیں انہوں نے اس وقت غسان ہیتو کے مقابلے میں استعفیٰ دیا جب غسان ہیتو کو پی ایم بنایا گیا اس انٹرم گورنمنٹ کا, اس وقت انہوں نے احمد جابر, اور آج ہم دیکھتے ہیں کہ جب احمد جابر یا احمد جبار جو ہیں وہ اس انٹرم گورنمنٹ کے ہیڈ بنے تو انہوں نے غسان ہیتو جو ہیں انہوں نے استعفیٰ دے دیا. اور سامنے ظاہراً انہوں نے یہی بات لائی ہے کہ چونکہ میں انٹرم گورنمنٹ جو ہے وہ بنا نہیں سکا یا میں اس میں کامیاب نہیں ہو سکا. میڈیا کے اوپر چلے جائیں وہاں پہ آپ کو یہی رپورٹ ملے گی کہ چونکہ میں انٹرم گورنمنٹ نہیں بنا سکا اس وجہ سے میں استعفیٰ دے رہا ہوں, اور ساتھ یہ لکھا ہوا ہے کہ ڈیو ٹو دا کولیشن, یعنی جو اصل بات ہے اس کو سیکنڈ پوائنٹ پہ لایا گیا ہے کہ ان کے اندر جو انٹرنل رفٹس موجود ہیں اس کولیشن کے اندر جو انٹرنل, یعنی اخوان المسلمون کو اگر آپ دیکھیں تو اخوان المسلمین جو ہے وہ سیرین نیشنل جو کولیشن ہے یا جو مجلس وطنی ہے اس میں 60% نمائندگی کی حامل ہے. یہ جو ایک رہ گیا ہے جس کو بیکنگ حاصل ہے, اور اس گروہ کے اندر بھی بذات خود ویسٹرن میڈیا کہتا ہے, ویسٹرن لوگ کہتے ہیں کہ اس گروہ کے اندر بہت زیادہ رفٹس ہیں, اس گروہ کے اندر مختلف
بہت بہت شکریہ جناب
مختلف الجہت افراد موجود ہیں.
بہت بہت شکریہ, آپ سے گفتگو ہماری جاری رہے گی اور حیدر حسین صاحب سے رابطہ ٹیلی فون لائن کے ذریعے برقرار ہوا ہے. حیدر حسین صاحب, جناب آپ کا تجزیہ کیا ہے شام کی موجودہ صورتحال کے بارے میں؟
جی بڑی واضح صورتحال ہے, اور میرے خیال میں اب آہستہ آہستہ یہ جو دہشت گردوں کا ٹولہ دنیا بھر سے جمع کر کے شام میں لایا گیا تھا اب وہ شکست سے دوچار ہے, اور ہمیں اس کے اندر جو ہے وہ باقاعدہ یعنی اختلافات سامنے آ رہے ہیں کھل کھل کر, کیونکہ ایک بھان مدی کا کنبہ جوڑنے کی کوشش کی گئی تھی تاکہ سیرین گورنمنٹ کو ٹاپل کیا جا سکے, اس کی حکومت ختم کی جا سکے, اور اس کو ظاہر کیا جیسے ہم جانتے ہیں کہ پورے ویسٹرن اور اسرائیل امریکہ اور ترکی سعودی عرب اور قطر کی آئے تھے. لیکن اب کیونکہ دیکھیں جو لوگ جو تحریکیں اپنے وطن سے خود جاری ہوتی ہیں, لوگ اپنے ملک میں تبدیلی چاہتے ہیں جی, وہ ان تحریکوں میں جان ہوتی ہے, ان کے اندر لوگوں کا جذبہ دوسرا ہوتا ہے. لیکن یہ جو شام کا جو مسئلہ ہے وہ اصل میں وہاں کے لوگ نہیں ہیں. ہمیں سب کو پتا ہے کہ دنیا بھر سے دہشت گردوں کو جمع کیا گیا ہے وہاں پر, یعنی یورپ تک سے تقریباً 600 کے قریب یورپین جو ہیں وہ وہاں جا کے لڑ رہے ہیں, جو کہ سلفی مائنڈ رکھتے ہیں, جو دہشت گرد تنظیموں سے جن کا تعلق ہے القاعدہ, اور ناروے سے بھی یہاں سے بھی کچھ لوگ وہاں لڑنے کے لیے گئے ہیں, سویڈن سے گیا ایک لڑکا وہ وہاں جا کے مارا گیا ہے. تو اگر شام کے اپنے عوام کوئی تحریک چلاتے تو یقیناً اس تحریک میں کوئی دمخم ہوتا, اس میں کوئی جوش و جذبہ ہوتا, لیکن جب باہر کے لوگ دوسرے لوگ کے کہنے کے ایما پر غیر ملک کے آقاؤں کے اشاروں پر کسی جنگ میں حصہ لینے کے لیے آتے ہیں تو ان میں وہ جوش و جذبہ نہیں ہوتا اور بلاخر ان کو شکست سے دوچار ہونا پڑتا ہے. تو میں سمجھتا ہوں کہ اب ہمیں واضح طور پہ نظر آ رہا ہے کہ یہ دہشت گرد جو ہیں وہ اب شکست ان کو ہو رہی ہے بڑے واضح طور پر, اور انٹرنیشنل میڈیا بھی آہستہ آہستہ, ابھی آج کی یہ تازہ خبر ہے کہ بریٹن کی جو انٹیلیجنس سیکیورٹی کاؤنسل ہے اس نے انتباہ کیا ہے کہ دیکھیں اگر یہ القاعدہ کے ہاتھ میں اگر القاعدہ کو پاور حاصل ہوتی ہے تو یہ یورپ کے لیے خطرناک ہوگا. تو اب ان کو بھی احساس ہو رہا ہے کہ یہ جن لوگوں کو سپورٹ کر رہے ہیں شام میں, یہ کل کو یہی ان کے خلاف اقدامات کریں گے, جیسا کہ ہم نے افغانستان میں دیکھا تھا کہ افغانستان میں امریکہ اور سعودی عرب نے طالبان کو بنایا, اس کے بعد اسامہ بن لادن کو وہاں پہ لے کر آئے اور اس کے پیسہ وہاں پہ استعمال کرایا, بعد میں وہی اسامہ بن لادن اور وہی طالبان جو تھے وہ امریکہ کے خلاف ہو گئے. تو یہی صورتحال اب یہاں شام میں ہمیں نظر آ رہی ہے کہ ان دہشت گردوں کو انہوں نے سپورٹ کیا, یورپ نے, خاص طور پر برطانیہ نے, امریکہ نے, ترکی نے, جارڈن نے, قطر, سعودی عرب نے. اب اس کے اثرات جو ہیں کیونکہ ابھی ان کو خود ان کے اثرات سامنے نظر آ رہے ہیں کہ یہ ہمارے ہی لیے نقصان دہ ثابت ہو سکتے ہیں, تو میرے خیال میں اب آہستہ آہستہ سیرین فوجیں جو ہیں ان کا کنٹرول زیادہ سے زیادہ ہوتا جائے گا, اور یہ جو دہشت گرد ہیں یہ یقیناً ان میں مزید اختلافات پڑیں گے اور ان میں آپس میں جو ہے وہ خانہ جنگی کی صورتحال بھی ہوگی, یہ آپس میں لڑیں گے جیسے کہ ہمیں نظر آ رہا ہے اس وقت سیاسی سطح پر بھی ان کے درمیان اختلافات جو اجاگر ہو رہے ہیں. ایک طرف سعودی وہ لوگ ہیں جو سعودی عرب کی حمایت یافتہ ہیں اور وہ چاہتے ہیں کہ ان کا غلبہ حاصل ہو جائے, دوسری طرف قطر کا رول ہے, قطر چاہتا ہے کہ میرا انفلوئنس زیادہ ہو جائے, तो जब इस तरह की चीजें होती हैं तो उसमें जाहिर है कि फिर तरीके, इस तरह के तरीके हैं, इस तरह की जो कार्रवाइयां हैं वो कामयाब नहीं होती। तो मैं समझता हूँ कि अब ज्यादा जरूरी है कि शामी हुकूमत को कि वो ज्यादा यानी अकलमंदी के साथ और बेहतर स्ट्रेटेजी के साथ इन दहशतगर्दों के खिलाफ हुमा करें, और वो दिन दूर नहीं है कि जब शामी हुकूमत मेरे ख्याल में वो इन तमाम दहशतगर्दों से छुटकारा हासिल कर लेंगे। अभी मुझे बड़ी हैरत हो रही है अक़वामे मुत्तहिदा की तरफ से कि जनाब वो हिजबुल्लाह से कह रहे हैं कि आप इस झगड़े में ना पड़े, यानी आप उन दहशतगर्दों से नहीं कहते कि यूनाइटेड नेशन सिक्योरिटी काउंसिल को ये नजर नहीं आता कि यूरोप से 600 जो है दहशतगर्द है वो लड़ने के लिए वहां पहुंचे हुए हैं। वो यूरोपियन हुकूमतों से नहीं कहती कि भाई आपके जो शहरी है वो वहां शाम में जाके क्या कर रहे हैं, उनका क्या ताल्लुक है उस झगड़े से। अगर शाम में कोई एक मसला है, कोई उनका दाखिली प्रॉब्लम है, तो उसको शामी आवाम ठीक करेंगे, शामी हुकूमत ठीक करेगी। यहाँ से यूरोप से दहशतगर्द जा रहे हैं तो अक़वामे मुत्तहिदा की आंखों में पट्टी बंधी हुई है, उनकी सिक्योरिटी काउंसिल को ये दहशतगर्द को नजर नहीं आते, जबकि जो जीएम जिनका प्रॉब्लम है, जिनका बॉर्डर मिलता है और जहाँ सीरिया से हजारों लोग नकले मकानी करके वो लबनान में जा रहे हैं और हमारे जो मकामात मुकद्दसा हैं उनको तबाह किया जा रहा है, तो उनकी तहफ्फुज़ के लिए, उनके इत्तला के लिए जब कोई कौम अपने नौजवान वहां भेजती है और उनका अपने मुकद्दस मकामात का तहफ्फुज़ करना चाहती है, तो आप कहते हैं कि आप इस पराये झगड़े में टांग ना लाएं। तो ये बड़ा वन साइडेड और यानी बड़ा मुनाफिकाना रवैया है इंटरनेशनल कम्युनिटी का। एक तरफ तो आप इन दहशतगर्दों को दहशतगर्द भी कहते हैं, फिर आप उन्हें असला फराम करने की बात करते हैं कि जी इनको असला फराम कर दें, और यही वो दहशतगर्द है जो केमिकल वेपन इस्तेमाल करते हैं। अब साबित हो गया है, अब रशिया ने भी बड़े खुल के कह दिया कि तमाम सबूत इस बात के गवाह देते हैं कि यही दहशतगर्द है जिन्होंने केमिकल वेपन इस्तेमाल किए। तो इस सारी की सारी बातें अगर आप जरा से भी न्यूट्रल होकर आप देखें तो नजर आएगा कि एक तरफ एक लेजिटिमेट गवर्नमेंट है शाम की और दूसरी तरफ दहशतगर्दों का एक टोला है जिसको तमाम यानी मगरबी ताकतों की सपोर्ट हासिल है, उसके अलावा सऊदी अरब और मिस्र और जॉर्डन और कतर की हिमायत हासिल है। तो एक यानी एक सो कॉल्ड रेबेलियन कुछ तैयार करने की कोशिश की गई जो कि नाकामी की तरफ जा रही है। तो हम उम्मीद यही करते हैं कि आइंदा आने वाले हफ्तों महीनों में इनको इन दहशतगर्दों को और शामी हुकूमत को मजीद कामयाबी हासिल होंगी।
बहुत बहुत शुक्रिया, लाइन पर रहिएगा हैदर हुसैन साहब। और दिल्ली स्टूडियो से गोया कि राबता दोबारा बरकरार हो गया है। नकवी साहब, जनाब अगर मेरी आवाज आप तक पहुंच रही हो तो ये जो अभी जो नेशनल सीरियन अलायंस है उसकी लीडरशिप जो चेंज हुई है और अहमद अल जरबा के लिए कहा यह जाता है कि ये सऊदी अरब से करीब हैं और इनके लीडर बन जाने के बाद अब ये पूरा अलायंस सऊदी अरब के कंट्रोल में आ गया है, तो इसके बाद क्या तब्दीली आ सकती है?
जी, आपके जो अभी दो एनालिस्ट ने बात की
जी,
और एक ने बहुत अच्छा फ्रेज इस्तेमाल किया कि भानमती का कुनबा गोया कि बटोरा गया है एक मुहिम छेड़ने के लिए, तो मैं नहीं समझता हूं कि इसके आगे कोई और इसकी दलील पेश करने की जरूरत है कि आया कि इसका इस पूरी दहशतगर्दी की जो जो एक कैंपेन है ये इसका हासिल क्या होने जा रहा है। अब सऊदी अरेबिया का जहां तक सवाल है, जिस तरह से उन्होंने खड़े होके छतों से गुहार मचा के ये कहा कि जो इख्वान मुस्लिमीन के साथ हाल हुआ है मिस्र में वो बहुत अच्छा हुआ है, तो सऊदी अरेबिया सहमा हुआ है, डरा हुआ है और जॉर्डन भी डरा हुआ है, और जो लोग इजिप्ट की तरफ निगाहें डाले हुए हैं वो सब सहमे हुए हैं कि ये जो इख्वान मुस्लिमीन का एक गोया कि बैर आ गया है वहां पे पूरी इस तंजीम के खिलाफ जिसमें कि अमेरिका और वेस्टर्न ममालिक की हिमायत हासिल है, जिसमें कि सऊदी अरेबिया वगैरह की हिमायत अब लगता है बज़ाहिर हाजिर, तो ये असर तो होगा। और जो जिन हजरत का आपने जिक्र किया है जिनकी वजह से सऊदी अरेबिया की तरफ पूरा एक गोया की पूरी टोली चली गई है, पूरे सारे जितने भानुमती के कुनबे के जितने भी एलिमेंट्स हैं वो सब चले गए हैं। तो मैं समझता हूं कि ये एक एक मेरे ख्याल से एक अपने आप में साइकोलॉजिकल ही एक दहशत देने की करने की बात है कि सऊदी अरेबिया के ऊपर एक बहुत बड़ी एक बहुत बड़ा खौफ तारी है इस वक्त कि वो करे तो क्या करे, क्योंकि जो पहले तो वो ये सोच रहा था कि जिसको शेक्सपियर ने बहुत बखूबी कहा है अपने यहाँ कि लाइक द कैट इन द एडेज लेटिंग आई डेयर नॉट वेट अपॉन आई वुड, के कोशिश ये थी कि जैसे बिल्ली चाहती है कि उसको मछली मिल जाए लेकिन उसके जो जो उसका शिकंजा है जो उसके पॉज हैं वो गीले ना हो, तो पहले तो ये एक तरीके से देखा जा रहा था कि किसी दूसरे से ये काम करवा लो, एक कत्ल करवा लो, एक मुल्क को गिरवा दो, लेकिन अब वो लोग जाके उन्होंने सऊदी अरेबिया का दामन पकड़ लिया है, अब वो इस तरह से पकड़ा है जिसको किस ऑफ डेथ कहा जा सकता है। तो अब वो चीज नहीं रही है कि हमारे गोया कि हमें एक मछली भी चाहिए, हमारे पॉज गीले ना हो तो हमारे पंजे गीले ना हो, तो ये अब तो सामने बात आ गई है, अब जिम्मेदारी से वो मुकर नहीं सकते हैं। तो ये जो आज शुरू हुई है मिस्र से और पहले से भी हो चुकी है, तो वो कहीं ना कहीं जाके इसको पूरे को मामले को डिसरप्ट करेगी। और ये बहुत बड़ा जो आपके एनालिस्ट ने बात कही है उनको मैं दाद देता हूं कि उन्होंने बिल्कुल इसको बहुत ही, लेकिन मैं इस बात की तरफ जाना चाहूंगा कि ये सऊदी अरेबिया के ऊपर ये क्यों नजला गिर रहा है, अरे सॉरी ये सीरिया के ऊपर, शाम के ऊपर। तो मैं शाम को वो की स्टोन है यहां पे इस वक्त जिसका कि असर आपको याद होगा कि एक जमाने में शाम और मिस्र की तकरीबन शादी हो चुकी थी, यूनाइटेड अरब रिपब्लिक का जमाना था, नासिर और असद का, ये हाफिज अल असद का जमाना था, और फिर वो किसी तरह से सबवर्ट कर दिया गया था उसको। तो ये वो रिश्ते हैं जो कायम हो चुके थे और उसके उसके जो उसकी जो हकीकत है वो भी ऐसा नहीं कि बिल्कुल ही गायब हो चुकी है, इवेपोरेट कर चुकी है। तो ये एक सॉलिडारिटी जो है, एक नासराइट एलिमेंट जो है वो अभी भी जिंदा है अरब ममालिक में, और दूसरी तरफ जो ये इख्वान का मसला छिड़ा है वो एक दूसरी तरफ दोनों तरफ से सऊदी अरेबिया को चैलेंज एक महसूस होगा। और जहां तक शाम का ताल्लुक है स्ट्रेटेजिक, वो आपने
जी दिल्ली से जी प्रॉब्लम हो रही है असद अब्बास साहब जनाब, ये मिस्र में जो हालात चल रहे हैं इसका क्या असर पड़ेगा शाम के बहरान पे?
देखें जी, जैसा कि मैंने पहले बताया कि इख्वान अल मुस्लिमीन जो है वो मतलब जस्ट ये कि मिस्र की कोई जमात नहीं है
जी,
उसका दायरेकार या उसका तंजीमी ढांचा जो है वो ट्यूनस में भी मौजूद है, वो शाम में भी मौजूद है, वो उर्दन में भी मौजूद है, वो अरब अमारात में, यानी एक जिसे आप कह सकते हैं कि मशरक के वस्ता के लेवल की एक तंजीम है, बल्कि इससे यानी इससे न फकत ये कि इसके अंदर मशरक के वस्ता के अंदर बल्कि जो वेस्टर्न स्टेट्स हैं वहाँ पर भी इख्वान अल मुस्लिमीन के ढांचे जो हैं वो मौजूद है, और सिर्फ यानी इख्वान अल मुस्लिमीन के नाम से या फिर इसकी जो ऑफशूट्स हैं, मसलन हमास जो है वो ऑफशूट है इख्वान अल मुस्लिमीन की, इसी तरह और दीगर कई तंजीमें हैं, बाज़ ऐसे गिरोह हैं जो कि नज़रियाती तौर पर इख्वान अल मुस्लिमीन का जो मौक़िफ़ है उसको सपोर्ट करते हैं। मिसाल के तौर पर हम पाकिस्तान में जमात इस्लामी की मिसाल लेते हैं कि वो इख्वान अल मुस्लिमीन जो है उसको नज़रियाती तौर पर उसको सपोर्ट करती है। तो इख्वान अल मुस्लिमीन के हवाले से जो तब्दीली लाई गई है मिस्र के अंदर, जो एक चेंज लाई गई है मिलिटरीली, जो चेंज लाई गई है और उसके ऊपर जो एक तहनीयती पैगामात जो दिए गए हैं, यानी ठीक है वेस्टर्न लोगों ने जो कुछ करना है उसके बारे में तो रिएक्शन जो है वो जाहिर सी बात है आवाम को देना है, और आवाम पहले से जानते भी हैं कि वेस्टर्न स्टेट्स जो हैं वो मुसलमानों के साथ किस किस्म की उनके ताल्लुकात हैं, لیکن یہ جو مسلمان سٹیٹس کی طرف سے ایک تہنیتی پیغامات جو ہیں ان کا سلسلہ چلا ہے اور باقاعدہ طور پہ مبارکیں دی گئی ہیں کہ ہم عدلی المنصور کو مبارک پیش کرتے ہیں کہ وہ انٹرم جو ہے پریزیڈنٹ بنے ہیں، اور اسی طرح سے ہم فوج کو مبارکباد پیش کرتے ہیں کہ وہ انہوں نے عوام کے حقوق کا تحفظ کیا، اور پھر یہ کہ جب مصر کے اندر جو کلنگز کا واقعہ ہوا، رابعہ لدویہ کے اندر جو کلنگز ہوئی ہیں، 51 اخوان المسلمین کے جو افراد جو ہیں وہ وہاں پر قتل ہوئے ہیں، تو اس کے بعد سے پھر خاموشی، یوں نہیں ہے کہ یہ خاموشی ہو گئی
جی.
ہم نے دیکھا ہے، میں نے آج کی میڈیا کے اندر دیکھا ہے کہ وہاں پر قطر کا پرچم جو ہے وہ جلایا جا رہا ہے، مصر کے اندر، مصر میں اخوان المسلمین کے لوگوں نے قطر کا پرچم، میری آنکھوں کے سامنے میں نے تصاویر دیکھی ہیں جس میں انہوں نے جلایا. اب ظاہری سی بات ہے، مثلا یہ تو احتجاج ہے، یہ تو ایک دوسرے کے خلاف نعرہ بازی ہے، اس نے یقیناً آگے تک جانا ہے. جہاں پر لوگ، یعنی سیریا کے اندر ہم دیکھتے ہیں کہ اخوان المسلمین جو ہے وہ سلفیوں کے ساتھ انٹریکٹ کر رہی تھی، ان کے ساتھ ہم مہنگی کے ساتھ چل رہی تھی
جی.
یعنی اس بشار الاسد جو ہے، اس کی حکومت سے چھٹکارے، بشار الاسد کی جو حکومت کے خاتمے کے لیے اخوان جو ہے باقاعدہ طور پر سیریا میں سلفیوں کے ساتھ ہمانگ تھی، لیکن مصر میں جو کچھ اخوان کے ساتھ کیا گیا اور جو کچھ یعنی تمرد تحریک کی صورت میں تیونس میں جو اخوان کے ساتھ کیا جانے والا ہے، اور جو کچھ عرب امارات کے اندر، یعنی 65 اخوان کے لوگ جو ہیں ان کے خلاف بغاوت کا مقدمہ چلایا گیا، اس طرح سے جو اخوان کے خلاف یہ سلفیوں نے جو ایک گھیرا تنگ کیا ہوا ہے، یہ اخوان کے لیے ایک طرح سے جسے آپ کہہ سکتے ہیں کہ یہ ایک الٹیمیٹم ہے، انہیں جاگنا ہوگا. اخوان جو ہے ان کو احساس ہو گیا ہے کہ یہ لوگ اوپر اوپر سے ہمارے، یعنی وہ تو ہم تو ہندوؤں کے بارے میں یہ بات سنتے تھے کہ منہ میں چھری بغل میں رام رام، ہم نے تو یہاں پہ اپنوں کے ساتھ دیکھا ہے، یعنی وہ مقدس لوگ، اور یعنی جسے آپ کہہ سکتے ہیں کہ مطلب لیڈر ہیں امت مسلمہ کے، جن کو نہ بنا دیا گیا امت مسلمہ کا لیڈر، وہ لوگ جو ہے وہ یہ اسٹریٹجی اپنائے ہوئے ہیں ہندوؤں والی، کہ وہ لوگ مثلا اوپر اوپر سے اخوان المسلمین کو پیار کر رہے ہیں اور اندر سے اخوان المسلمین جو ہے اس کی جڑیں کاٹ رہے ہیں. تو یہ چیز جو ہے، یہ سیریا کے اندر ہم اس کو ان بلٹس دیکھیں گے، ہم اس چیز کو، اس رفٹ کو ہم سیریا کے اندر ان بلڈ دیکھیں گے. ٹھیک ہے، میں نہیں چاہتا کہ اس طرح کے واقعات جو ہیں وہ رونما ہوں یا مسلمان جو ہیں وہ آپس میں گتھم گتھا ہوں، لیکن میں دیکھ رہا ہوں کہ حالات جو ہیں وہ یعنی اس طرف جانے والے ہیں کہ اخوان اور تکفیری جو سلفی گروہ ہے وہ آپس میں سیریا کے اندر ایک دوسرے کے ساتھ علاقوں کے لیے جنگ کریں گے. ٹھیک ہے، مختلف مقامات کے لیے، ایک چھوٹی چھوٹی بلٹس کے لیے، ایک چھوٹے چھوٹے ہتھیار کے لیے، ایک چھوٹی چھوٹی یعنی چھوٹی چھوٹی بالکل ضروریات کے لیے جو ہے وہ ایک دوسرے کے خلاف لڑیں گے. اور ہم دیکھ رہے ہیں کہ پولیٹیکل سطح کے اوپر ان کے درمیان جو ہے یہ رفٹ جو ہے وہ آلریڈی سٹارٹ ہو چکی ہے. جہاں تک وہ آپ بات کر رہے تھے کہ یہ مطلب سعودیہ کی طرف الائنس جو ہے وہ چلا گیا، ایسا نہیں ہے. یہ الائنس جو ہے یہ وہ بھانمتی کا کنبہ، جس طرح سے میرے برادر نے ایک لفظ استعمال کیا، یہ واقعی بھانمتی کا کنبہ ہے. یہ ایک یعنی ان کو کھیلنے کے لیے بٹھایا گیا کہ آؤ انٹرم گورنمنٹ کھیلتے ہیں. تو جب ان کے پاس مثلا ایک شخص کو بنایا جاتا ہے، وہ کہتا ہے نہیں نہیں میں نہیں بنتا، یہ تم مجھے پورے اختیارات نہیں دے رہے ہو، ٹھیک ہے تو میں تم کسی اور کو بنا لو. مطلب یہ سلسلہ وہاں پہ چل رہا ہے. اور اس ٹائم بھی جو انٹرم گورنمنٹ جو ڈیولپ کی گئی ہے، وہ مثلا اس میں جو دوسری پارٹی جو قطری یعنی بلاک تھا، جس کی نمائندگی جو ہے وہ احمد سباغا ہے یا نہ مصطفیٰ سباغا جو ہے وہ کر رہے تھے، مصطفیٰ سباغا جو ہے ان کو جسٹ 52 ووٹس کی لیڈ سے وہ ہارے ہیں. یعنی اس کو احمد الجبرا جو ہیں ان کو 55 ووٹس ملے ہیں، جبکہ مصطفیٰ سباغا جو ہیں ان کو 52 ووٹس ملے ہیں. یعنی اس ٹائم قطری یعنی قطر کا بلاک اور سعودین بلاک جو ہے وہ آپس میں اس ٹائم انٹرم گورنمنٹ کے لیے لڑ رہا ہے. یہ جو وہ کہتے تھے نا کہ شامی عوام کے حقوق کے لیے ہم میدان عمل میں اتر آئے ہیں اور ہم ان کے لیے جہاد کر رہے ہیں اور ہم ان کے لیے قیام کر رہے ہیں، یہ سارا ڈرامہ اب سارا بالکل کلیئر ہو گیا ہے کہ اس ٹائم آپ لوگ اپنے اپنے حقوق کے لیے، اپنی اپنی منافلی کے لیے، جو کہ آپ پورے کے پورے مشرق وسطی میں قائم کرنا چاہتے ہیں، آپ جی چاہتے جی ہیں کہ ہم اس منافلی کو پوری کے پورا جو ہے نا مسلم امہ کے اندر ہم اس کو پیدا کریں، تو یہ آپ لوگ اس وقت اس کے لیے کام کر رہے ہیں اور اس کے لیے کاوشیں کر رہے ہیں. और जहां तक
बहुत बहुत शुक्रिया।
वेस्टर्न्स का सवाल है तो मैं समझता हूं कि वो तो इस टाइम हमें बैठ के देख रहे हैं, सिर्फ इंजॉय कर रहे हैं कि ये लोग इस टाइम आपस में किस तरह से गुथम गुथा है और ये लोग आपस में किस तरह से एक दूसरे के गले और
बहुत
गर्दनें
बहुत
जो है वो काट रहे
बहुत
हैं।
बहुत, बहुत शुक्रिया
मैं
जनाब।
समझता हूं कि ये चीजें जो है यकीनन तारीख के आगे इन तमाम हजरात को या तमाम जो पावर्स हैं इस टाइम जो है इस सीरिया के वाकये में इन्वॉल्व हैं और सीरिया के अंदर कत्लो गारत और कुछ
जी
तो खून
शुक्रिया
इन्वॉल्व
असद
है।
अब्बास साहब, बहुत बहुत शुक्रिया। हैदर हुसैन साहब जनाब, आप क्या कहते हैं, मिस्र के हालात के क्या असरात मुरतब होंगे शाम पर?
देखिए ऐसा है कि मिस्र के अंदर जो सूरत हाल इस वक्त है वो हमारे सामने है और वहां पर भी वही प्लेयर्स हैं जो शाम में प्ले कर रहे हैं। यानी अभी आपके सामने जो ताजा तरीन खबर है वो ये है कि मिस्र की गवर्नमेंट को 12 अरब डॉलर देने का वादा किया है, जिसमें 8 अरब डॉलर जो है वो सऊदी अरब ने और मुत्तहिदा अरब इमारात ने। इतनी बड़ी रकम यानी उनको हुकूमत को देना, एक फौजी डिक्टेटरशिप को देना, इस बात का वादा सबूत है कि सऊदी अरब जो है वो नहीं चाहता कि अखवान मुस्लिमीन ताकत में वापस आए, क्योंकि वो सऊदी अरब के मफादात पर उससे जरूरत पड़ती थी। तो यही सूरत हाल हम देख रहे हैं कि शाम के हवाले से भी, कि अगर यहाँ पर भी यही सऊदी अरब और कतर जो है और मुत्तहिदा अरब इमारात वो इन्वॉल्व है, तो मेरे ख्याल में ये बड़े वाज़ेह तौर पर नजर आ रहा है। लेकिन जो बुनियादी बात है वो ये है कि अखवानुल मुस्लिमीन मिस्र में इतनी आसानी से अपनी हार तस्लीम नहीं करेगी, और ये हो सकता है कि ये महीना, क्योंकि रमजान का महीना है, इस महीने में अखवानुल मुस्लिमीन के जो लोग हैं वो रमजान की वजह से शायद कम एहतजाज करें या सड़कों पर कम निकलें। लेकिन जैसे ही रमजान का महीना खत्म होगा, मुझे पूरा यकीन है कि मिस्र में एक दफा फिर बड़े पैमाने पर जो है वो हंगामे होंगे और बड़े पैमाने पर जो है वो एहतजाज होगा इस फौजी हुकूमत के खिलाफ और सऊदी अरब और कतर और मुत्तहिदा अरब इमारात के खिलाफ। तो मैं ही समझता हूँ ये लोग आग से खेल रहे हैं। सऊदी अरब की जो पॉलिसी है वो एक ऐसे हारे हुए खिलाड़ी की पॉलिसी है, जो जब बिसात पे शिकस्त होने लगती है तो आप गलत चाले चलते हैं। तो ये भी उनकी एक और गलत चाल है, जो शाम में गलती कर रहे थे उसके बाद ये एक और गलती ये कर रहे हैं मिस्र के अंदर फौजी हुकूमत को सपोर्ट करके। तो मैं समझता हूँ कि इसके असरात शाम के लिए बेहतर ही साबित होंगे, क्योंकि इससे ये और ज्यादा एक्सपोज हो गए। यानी पूरी इस्लामी दुनिया में अगर जो लोग कुछ लोग अगर ये समझते थे कि सऊदी अरब जो है वो कोई मेन प्लेयर है और वो कोई यानी अहम रोल अदा कर सकता है, वो भी इस बात को देखकर कि किस तरह एक जमहूरी हुकूमत का खात्मा करने वाले फौजी डिक्टेटर्स को सपोर्ट कर रही है सऊदी हुकूमत, इससे ये बात और वाजी हो जाती है कि ये हुकूमतें और इनको अमेरिका की भी सपोर्ट हासिल है। हमें देख रहे हैं कि अमेरिका ने भी कह दिया है कि मिस्र की जो डील्स हैं उनकी फौजी इमदाद की और F-16 तैयारों की वो उस पर कायम रहेंगे और वो उनको देते रहेंगे। तो इसका मतलब ये है कि मैं ही समझता हूं कि इससे शाम के जो मौकफ है उसको मजीद हिमायत हासिल होगी कि ये जो हुकूमतें हैं सऊदी अरब की, अमेरिका की, बरतानिया की, कतर की, मुत्तहिदा अरब इमारात की, ये वो हुकूमतें हैं जो दहशतगर्दों को सपोर्ट करती हैं, जो आमिरों को सपोर्ट करती हैं, जबकि इसके बरखिलाफ वो हुकूमत वो लोग जो जमहूरियतों को सपोर्ट कर रहे हैं, वो लोग जो अवामी लोगों को सपोर्ट कर रहे हैं, वो जो कुवतें जो हैं वो ईरान के साथ वो शाम के साथ हैं। जैसे मिसाल के तौर पर रशिया हमें नजर आ रहा है कि वो शाम को फुल अपनी जो सपोर्ट फराहम कर रहा है, ईरान हमें नजर आ रहा है कि वो उसका मौकफ है, उसूली मौकफ हमें नजर आ रहा है। तो मैं समझता हूँ कि बड़े वाजे तौर पर दुनिया को ये साबित हो रहा है कि कौन सी हुकूमतें हैं जो दहशतगर्दों की हामी हैं और जो आमिरों की हामी है, और दूसरी तरफ वो कौन सी हुकूमतें हैं जो कि अवामी नुमाइंदों की और अवामी की हामी।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया हैदर हुसैन साहब और असद अब्बास साहब, जावेद नकवी साहब के भी हम शुक्रगुजार हैं। तीनों तजिया निगारों के ख्यालात मुलाहिजा फरमाए आपने। जहां तक सऊदी अरब का सवाल है तो सऊदी अरब को तो किसी भी मुल्क में जमहूरियत या आवाम की बात करनी नहीं चाहिए, और अभी सऊदी फरमारवा का जो पैगाम रमज़ान की मुबारक से जारी हुआ है उसमें उन्होंने सख्ती के साथ मुखालफत की है सऊदी अरब में सियासी आज़ादी या सियासी पार्टियों की तश्कील की, और उनका यह कहना है कि सियासी जमातें और सियासी आज़ादी अगर दी जाएगी तो इससे सऊदी अरब के अंदर अफरा तफरी फैलेगी और आपसी लड़ाई शुरू होगी। लेकिन दूसरे मुल्कों में वो असलहे भी दे रहे हैं और दूसरे मुल्कों में वो दहशतगर्द भी भेज रहे हैं। प्रोग्राम के बारे में हमें आपकी राय का भी इंतज़ार रहेगा। हमारा ईमेल एड्रेस है andaz_jahan@sahartv.ir, और अगले प्रोग्राम तक के लिए हम आपसे इजाज़त चाहते हैं। खुदा हाफ़िज़।